الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم والصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله والصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله. سلسلة ہے بندوں کے حقوق. بیوی کے حقوق کے حوالے سے ہمارے مسلسل سلسلے جاری ہیں اور آج اس حوالے سے چند مزید اصول اور مزید حقوق کا بیان ہوگا. اہل خانہ پہ ظلم و زیادتی منع ہے. خوش اخلاقی سے پیش آنا چاہیے, خوشگوار رویہ رکھنا چاہیے, اپنائیت اور محبت کا سلوک ہونا چاہیے اور آپس میں ناچاکی اور دوری کو دور کر دینا چاہیے, ختم کر دینا چاہیے. اس کے لیے ایک بڑا بنیادی اصول یہ ہے کہ اگر گھر میں اچھا ماحول چاہتے ہیں اور یہ چاہتے ہیں کہ آپس میں تو تکار نہ ہو, تلہ کلامی نہ ہو, لڑائی کی نوبت نہ آئے, دوریاں پیدا نہ ہو, گھر خراب نہ ہو, تو اس کے لیے ایک بڑا خوبصورت اصول بطور خاص شوہر کے لیے یہ ہے, بیوی کے لیے بھی ہے, لیکن ابھی ہم چونکہ دوسرے پہلو کے اعتبار سے کلام کر رہے ہیں تو اس لیے شوہر کے اعتبار سے عرض ہے کہ اپنی ازدواجی زندگی سے غصے کا فیکٹر نکال دیں, غصہ ختم کر دیں, کم کر دیں, اسے کنٹرول کرنا سمجھیں, اپنی ایموشنز پر قابو پانے پر مہارت حاصل کریں. یہ وہ بڑا بنیادی نقطہ ہے کہ جس کے ذریعے زندگی کے بہت سے معاملات سلجھ جاتے ہیں, الجھنیں دور ہو جاتی ہیں. اور یہ وصف پانے کے لیے بڑے اچھے طریقے احادیث طیبہ میں بیان کیے گئے. نبی پاک صلی اللہ تعالیٰ علیہ وسلم کا ایک فرمان ہے کہ جو شخص اپنے غصے پر قابو پا لے اور اسے روک لے, اللہ تعالیٰ قیامت کے دن اسے اپنا عذاب روک لے گا. جو اپنے غصے کو روکے گا اللہ تعالیٰ اسے اپنا عذاب روکے گا. اور پھر ایک اور انداز ہے کہ جس سے اگر وہ سوچ ہم بنا لیں تو ہمیں اپنے غصے پہ قابو پانا آسان ہو جائے گا, اور وہی ہے کہ ایک صحابی تھے, کسی بات پہ انہیں اپنے غلام پر بہت غصہ آ گیا اور انہوں نے اسے مارنا شروع کر دیا. نبی پاک صلی اللہ تعالیٰ علیہ وسلم نے دیکھ لیا تو سرکار دو عالم صلی اللہ علیہ وسلم نے ایک بڑی خوبصورت بات ارشاد فرمائی جو ان کے دل میں اتر گئی. فرمایا, اللہ اقدر علیک منک علیہ. فرمایا کہ اے بندہ خدا, جتنا تو اپنے غلام پہ قدرت رکھتا ہے اللہ تعالیٰ اس سے زیادہ تجھ پہ قدرت رکھتا ہے. مراد یہ کہ جب خدا قدرت رکھنے کے باوجود بہت سے اعمال سے صرف نظر فرما لیتا ہے, بہت سے اعمال پہ عفو و درگزر کا قلم پھیر دیتا ہے, تو تمہارا سلوک بھی اپنے غلام کے ساتھ ایسا ہونا چاہیے. تو اب واقعتاً اگر ہم زندگی کے بیسیوں معاملات میں اور خاص طور پہ ازدواجی زندگی میں یہ اصول اپنے ذہن میں رکھیں کہ جن خطاؤں پر ہم آگ بگولا ہو کے اپنے گھر والوں کی تذلیل و تحقیر کر دیتے ہیں اور مار پیٹ تک نوبت آ جاتی ہے اور تان و تشنی اور برا بلا کہنا اور گالیاں دینے تک کی نوبت آ جاتی ہے, اس سے نہ جانے کتنے بڑے کام, غلط کام ہم اپنی زندگی میں کرتے ہیں لیکن رب ہماری گرفت نہیں فرماتا ہے, ہمیں مہلت دیتا ہے, ہمارے ساتھ حلم کا معاملہ فرماتا ہے, ہمیں اصلاح کا موقع عطا فرماتا ہے, ہمیں توبہ کی مہلت عطا کرتا ہے. تو لہذا جو معاملہ رب ہمارے ساتھ فرماتا ہے باوجود قادر علی الاطلاق ہونے کے اور علی کل شیء قدیر ہونے کے, تو ہم اپنی معمولی اور بے قدر سی قدرت کے ساتھ دوسروں کے ساتھ اسی طرح کا رویہ کیوں اختیار کر لیتے ہیں؟ ایک اور اس کے پیچھے جو غصے پہ قابو پانے کے حوالے سے ایک اور پوائنٹ ہے وہ یہ ہے کہ سیدنا صدیق اکبر رضی اللہ تعالیٰ عنہ نے ایک مرتبہ کسی بات پہ سخت ناراض ہو کر, اور جو آپ ناراض ہوئے وہ جینوئن تھے اور وہ ریزنیبل تھا کہ واقعتاً جس بات پہ آپ ناراض ہوئے تو وہ ٹھیک تھی, اس کی تفصیل احادیث میں اور تفسیر کی کتابوں میں موجود ہے, तो आपने गुस्से के अंदर जिस बंदे के साथ आप हुस्ने सलूक करते थे और जिसके साथ उसकी गुर्बत के अंदर आप उसकी मदद करते थे, आपने उसके बारे में फरमाया कि आइंदा कभी मैं इसकी मदद नहीं करूंगा। तो अल्लाह तबारक व तआला ने कुरान मजीद की आयत नादिल फरमाई, फरमाया अला तुहिब्बून अन यगफिर अल्लाह लकुम, ए लोगो क्या तुम्हें पसंद नहीं कि अल्लाह तुम्हें बख्श दे, क्या तुम्हें ये पसंद नहीं कि अल्लाह तुम्हें बख्श दे। सिद्दीक अकबर रज़ी अल्लाह ताला अन्हो ने जब ये अल्फाज सुने तो फरमाया कि वल्लाही इन्नी उहिब्बु अन यगफिर अल्लाह ली, अल्लाह की कसम मुझे ये बहुत पसंद है कि मेरा रब मेरी मगफिरत कर दे। तो अब बात क्या थी कि फरमाया ये गया कि ए अबू बकर, जिस बंदे पे तुमने ये बातें कहीं कि मैं इसे आइंदा नहीं दूंगा, तुम इसे मुआफ़ कर दो, रब तुम्हें मुआफ़ कर देगा। और जमा के सीगे के साथ हम सबको फरमा दिया गया कि अगर तुम रब की बख्शिश के उम्मीदवार हो और अगर अल्लाह ताला से मगफिरत के तमन्नाई हो और अगर तुम ये चाहते हो कि तुम्हें मुआफ़ कर दिया जाए, तो तुम मुआफ़ करने को अपनी खू बना लो, अपनी आदत बना लो। तो इसका मतलब ये हुआ कि अगर हम इन दो तीन चीज़ों पे तवज्जो दे दें तो हमारे लिए जब्त नफ्स, सेल्फ कंट्रोल, अपने ऊपर काबू रखना इतना मुश्किल नहीं। एक और आयत मुबारक जो बतौर ख़ास बीवी बच्चों के हवाले से है, कुरान मजीद में उसमें क्या बयान फरमाया, फरमाया या अय्युहल्लज़ीन आमनू इन्न मिन अज़्वाजिकुम व औलादिकुम अदुवल लकुम फ़हज़रूहुम व इन तअफू व तस्फहू व तग़फिरू फ़इन्नल्लाह ग़फ़ूरुर रहीम। फरमाया ए ईमान वालो, बेशक तुम्हारी बीवियों और तुम्हारे बच्चों में से कुछ तुम्हारे लिए दुश्मन साबित होते हैं, तो तुम उनसे बच के रहना, यानी उनकी दुश्मनी के उस अमल से बच के रहना। अच्छा, अब इसका शान नज़ूल क्या है? शान नज़ूल ये हुआ कि कुछ सहाबा किराम जिहाद पे जाना चाहते थे और उनके अहले खाना ने उन्हें रोक दिया और वो उनकी मोहब्बत में रुक गए। अब उसके ऊपर जब सरजनश हुई और जब उसके ऊपर इताब हुआ तो इन्होंने कहा कि चूंकि इस इबादत और इस अमल से रोकने वाले हमारे बीवी बच्चे थे, तो लिहाजा आइंदा हम इनकी कोई बात नहीं मानेंगे और इन पर सख्ती करेंगे। ये आयत मुबारक जब नाजिल हुई कि तुम्हारे बीवी बच्चों में से कुछ तुम्हारे दुश्मन हैं कि उनकी बातें एंड ऑफ द डे तुम्हारे लिए नुकसान दें, तो लिहाजा उनसे बच के रहना, उन बातों से बच के रहना। तो इन्होंने ये तहिया कर लिया कि आइंदा अपने बीवी बच्चों की बात नहीं मानेंगे और इन पर सख्ती करेंगे। तो उस पर अल्लाह तबारक व तआला ने यह हिस्सा नाजिल फरमाया कि अगर तुम मुआफ़ कर दो और दरगुजर करो और बख्श दो, तो बेशक अल्लाह बख्शने वाला रहम फरमाने वाला है। मुराद ये कि अगर तुम रब की तरफ से मगफिरत और रहमत चाहते हो तो अपने बीवी बच्चों के हवाले से मुआफ़ करने का, दरगुजर करने का और बख्श देने का रवैया इख्तियार कर दो। तो देखें, अगर इन तीनों चीज़ों को आप एक सियाक में देखें और इसे अपना उसूल बना लें, तो आप यकीन कीजिए कि ये पूरी ज़िंदगी के बीसियों मामलात के लिए काफ़ी हो जाएगा। कि पहली बात तो ये है कि ये अपने जहन में रखें कि हम अगर अपना गुस्सा काबू रखेंगे, अल्लाह ताला क़यामत के दिन हमसे अपना अजाब रोक के रखेगा। एक बात। दूसरी बात कि जब हम किसी के ऊपर गरजते बरसते हैं तो हम जितनी उस बंदे पे कुदरत रखते हैं उससे ज़्यादा हमारा रब हम पे कुदरत रखता है। तो अगर हम चाहते हैं कि उस कादिर की बख्शिश हासिल करें, तो फिर हम यहाँ पर भी बख्शिश का रवैया इख्तियार करें। और तीसरी बात, फरमाया कि क्या तुम नहीं चाहते कि अल्लाह तुम्हें बख्श दे, तो अगर तुम चाहते हो तो फिर मुआफ़ करना इख्तियार करो। ये चंद बातें अगर जहन नशीन कर लें तो शायद हमारी ज़िंदगी की बहुत सी चीज़ें दुरुस्त हो जाएँ। फिर अगर थोड़ा सा अकली एतबार से भी हम गौर करें, अगर थोड़ा सा अकली एतबार से, ये रिवायात थी, आयात थी, अहदीस थी, हमारे दीन की खूबसूरत तालीमात थी, लेकिन इससे हटकर अगर हम अपनी अकल के एतबार से भी सोचें तो अकल भी उन्हीं बातों की तायद करती है जो हमारे दीन ने बयान फरमाए। वो क्या? पहली बात तो ये है कि हम ये देखें कि जो हमारा रवैया घर में गलत होता है, जो हम घर में बीवियों पे चीखने चिल्लाने और न जाने क्या क्या करते हैं, क्या हमारी ये आदत और हमारी ये फितरत हर जगह होती? क्या हमारा हर जगह तर्ज अमल यही होता है? अगर तो हर जगह यही तर्ज अमल है तो फिर तो चले एक एज मिल जाएगी, कोई मुआफी की सूरत नहीं, एक एज समझ ले मिल जाएगी कि चले जनाब इसका ओवरऑल मिजाज है ही है। लेकिन बात यह है कि हकीकत ये नहीं है। हकीकत ये है कि जब हम अपने बिजनेस की जगह पे होते हैं, जब हम शॉप पे बैठे होते हैं, कस्टमर आता है, उसकी बहुत सी चीज़ें ऐसी होती हैं जो हमारे मिजाज के खिलाफ होती, बहुत सी चीज़ें ऐसी होती हैं जो हमें पसंद नहीं होती, लेकिन चूंकि हमें उससे माली नफा मिलेगा तो क्या होता है कि अब वो कस्टमर वो नीला हो, काला हो, पीला हो, गोरा हो, वो छोटा हो, बड़ा हो, अच्छे कपड़े पहने, बुरे कपड़े पहने, गंदे कपड़े हो, जैसा तैसा भी हो, हमारे चेहरे पे मुस्कुराहट और हम उसको जो वेलकम कहेंगे वो हमें पता, उसके साथ हमारा रवैया नहीं बिगड़ेगा। और ख़ास तौर पे अगर उसने कोई बड़ा सौदा ख़रीदना हो और उसने ज़्यादा शॉपिंग करनी हो तो शायद हमारे अखलाक का दर्जा उतना बढ़ता जाएगा। एक आदमी ने 1000 रुपये की चीज़ ख़रीदनी है तो हमारा रवैया थोड़ा सा उस तरह का होगा, और एक आदमी आ जाए और पता चले कि जनाब 50,000 रुपये की शॉपिंग करनी है, अब 50,000 की शॉपिंग करनी है तो अब आप यकीन कीजिए उसके कपड़े मैले हों, उसका रंग काला हो, उसकी शक्ल के नए नक्श पता नहीं अजीबो गरीब हों, उसके बदन से भले बू आ रही हो, हमें उस बू में खुशबू आएगी, हमें उसका काला भी गोरा लगेगा, हमें उसके नए नक्श भी खूबसूरत लगना शुरू हो जाएंगे, हमें उसके कपड़ों की बू भी नहीं आएगी, हमारा पूरा मिजाज बदल जाएगा। क्यों? इसलिए कि माली मनफात है। तो मेरे भाई इसका मतलब ये हुआ कि अगर हम अपने मिजाज को काबू करना चाहें तो हो सकता है, अगर हम अच्छा बनना चाहें तो बन सकते हैं। तो जिस चीज ने, जिस माली मनफात ने दुकान पे बैठे बाअखलाक मना दिया, तो भाई अल्लाह की रिजा के अजीम मकसद को सामने रखते हुए घर में भी बाअखलाक बन जाए। बहुत से लोग आपने देखे होंगे जो कॉल सेंटर्स में काम करते हैं, तो कॉल सेंटर पे आप कभी फ़ोन कर लें किसी फ़ोन कंपनी का या किसी बैंक में फ़ोन कर लें, आप आगे से आप अखलाक देखें कैसा नज़र आएगा, जी सर जी, जैसे जैसे आप फरमाएं, जी सर जी 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 सर, ठीक है, आप उनको बुरा कहें, भला कहें, तलख बोले, शीरी बोले, जैसा भी कहेंगे, उनका सर 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 जो है ना वो ख़त्म नहीं होगा। लेकिन हो सकता है कि यही सर सर करने वाले घर जाके सर फाड़ देते हो, तो ये क्या है? इसका मतलब ये है कि अगर वहाँ पर इंसान बन सकते हैं तो घर पे आके भी इंसान बन सकते हैं, अगर वहाँ पर खुश अखलाक बन सकते हैं तो घर पे आके भी खुश अखलाक बन सकते हैं। तो देखिए बात अकली एतबार से मैंने अर्ज़ किया कि अगर हम चाहें तो हम अपने बहुत से उमूर को सुधार सकते हैं। तो अब ये है कि घर में अगर आप अखलाक दिखाएंगे आपको जवाब में अखलाक मिलेगा, आप बद अखलाकी दिखाएंगे तो अगर बद अखलाकी नहीं मिलेगी तो कम अज़ कम अच्छा रिस्पॉन्स नहीं मिलेगा। आपकी जो है वो आपके घूरने के ऊपर, घर में आपको कोई मुस्कुरा के नहीं देख सकता, आपके घूरने पे घर वाले अगर घूरेंगे नहीं तो चेहरा अपना स्पाट और संजीदा जरूर कर लेंगे। तो लिहाजा अक्ल भी यही तकाजा करती है कि अपने मामलात को आप घर में सीधा करें। फिर एक बात मैंने पहले भी अर्ज की थी कि ये जहन में रखें, इंसान के जो सुकून की सबसे बड़ी जगह होती है उसका घर होता है। एक आदमी सारा दिन बड़े अच्छे दोस्तों में रहे, बड़ा खुशगवार माहौल हो, दवा के पैसे कमाए, सारा कुछ चल रहा, अगर उसे घर का सुकून नसीब नहीं तो आप यकीन कीजिए उसकी ज़िंदगी अजाब होती है। ये आप किसी भी ऐसे आदमी से पूछ के देख लें जो बाहर की ज़िंदगी में बहुत कामयाब और घर की जिंदगी में नाकाम है, अब से पूछ के देख, हाथ कंगन को आरसी किया, पढ़े लिखे को फारसी किया, आप खुद तजुर्बा कर ले। और अगर आपके साथ ये मामला तो आप खुद समझ लें कि आप बाहर पूरी दुनिया घूम लें, आना तो घर पे ही है, आप दुनिया जहां की सैर सपाटे कर लें, आपको घर का सुकून नहीं है, आपको कभी सुकून नहीं मिल सकता। तो जब आपके सुकून की कुंजी घर में है तो फिर आप उसी को सेट करने की कोशिश करें, और वहाँ सुकून तभी मिलेगा जब आप सुकून देंगे। आप सुकून देंगे आपको सुकून मिलेगा, आप बेसुकून करेंगे तो वो आपको बेसुकून कर देंगे, आप खुशी देंगे आपको खुशी मिलेगी, और आप अगर खुशी नहीं देंगे तो आपको खुशी नहीं मिल सकती। ये सीधा सीधा 2+2=4 का उसूल है। لہذا اپنا سکون، اپنی خوشی، اپنا آرام جو ہے وہ اپنے ہاتھ میں ہے۔ اچھا، پھر اس کے ساتھ ایک اور تھوڑی سی میں عقلی بات عرض کروں، بات یہ ہے کہ جو رویہ کچھ لوگ اپنے گھروں میں اپنی بیویوں کے ساتھ رکھتے ہیں، تلخی کا، ترشی کا، تنگی کا، برا بلا کہنے کا، تزلیل کا، تحقیر کا، مار پٹائی کا، گالی دینے کا، تھوڑا سا توجہ کریں کہ کیا انہی کی بیٹی اور انہی کی بہن کے ساتھ یہ سلوک ہو ان کو پسند آئے گا؟ کہ آپ جو رویہ اپنی بیوی کے ساتھ رکھتے ہیں، آپ کی بہن کے ساتھ، آپ کی بیٹی کے ساتھ یہی سلوک ان کے گھروں میں کیا جائے تو کیا آپ کو اچھا لگے گا؟ تو جب آپ کو اچھا نہیں لگے گا، اور یقیناً نہیں لگے گا، تو پھر آپ اپنی بیوی کے بارے میں بھی اسی انداز میں کیوں نہیں سوچتے؟ نبی پاک صلی اللہ تعالیٰ علیہ وسلم نے فرمایا، تم میں کوئی شخص مومن نہیں ہو سکتا جب تک اپنے بھائی کے لیے وہی پسند نہ کرے جو اپنے لیے پسند کرتے ہیں، جو اپنے لیے پسند کرتا ہے۔ تو جب ایز آ باپ کے، باپ ہونے کی حیثیت سے ہم اپنی بیٹی کے حوالے سے سوچ رکھتے ہیں کہ اسے تنگ نہ کیا جائے، تو جو آپ کی بیوی ہے وہ بھی تو کسی کی بیٹی ہے۔ جب بھائی ہونے کی حیثیت سے آپ یہ چاہتے ہیں کہ آپ کی بہن کو اس کا شوہر تنگ نہ کرے، تو جو آپ کی بیوی ہے وہ بھی تو کسی کی بہن ہے۔ تو آپ جو اپنے لیے پسند کرتے ہیں وہی دوسروں کے لیے کیوں نہیں پسند کرتے؟ تو یہ بڑا واضح سا اصول ہے، تھوڑا سا اس پہ توجہ دیں گے تو بات سمجھ آ جائے گی۔ اور اس میں یہ بھی میں عرض کروں کہ جو سلوک آپ کرتے ہیں آپ کے سامنے وہی آئے گا۔ یہ دنیا جو ہے یہ عمل اور رد عمل دونوں دکھا دیتی ہے، اور خاص طور پہ ان معاملات کے اندر۔ تو بعض اوقات کیا ہوتا ہے کہ جب بندہ زور میں ہوتا ہے، طاقت میں ہوتا ہے اور جوان ہوتا ہے، اس وقت وہ اپنی طرف سے جو جو ہے نا وہ تنگی اور تلخی اور زور زبرستی کرنا چاہتا ہے وہ کر لیتا ہے، لیکن اس کو یہ نہیں سمجھ آ رہا ہوتا کہ ایک دن اس کے بچے بھی بڑے ہوں گے، ایک دن یہی معاملہ اس کے سامنے بھی آ سکتا ہے۔ اور آپ یقین کیجئے یہ آتا ہے، یہ چیز سامنے آتی ہے۔ اور بالفرض اگر دنیا میں نہ بھی آئے تو قیامت کا دن کون سا دور ہے؟ قیامت قریب ہے، خدا کی بارگاہ میں تو حساب دینا ہے، وہاں تو جا کے جواب دینا ہے۔ تو لہٰذا ان چیزوں کو برائے مہربانی ان کو ٹھیک کریں۔ اچھا، پھر ایک اور چیز میں یہاں پر عرض کروں گا، وہ یہ ہے کہ گھر میں اگر کچھ کمی بیشی ہے تو آپ اگر افہام و تفہیم سے چلیں، یعنی کہ آپ سمجھائیں بیٹھ کے، تو بات کلیئر ہو جاتی ہے۔ ہمارے ساتھ ایک بڑا پرابلم یہ ہوتا ہے کہ ہم دل میں لے کے بیٹھ جاتے ہیں، یعنی ہمیں گھر والوں کی کوئی چیز بری لگی تو ہم اس پہ بات نہیں کریں گے، ہم اسے دل میں لے کے بیٹھ جائیں گے اور دل میں وہ کینہ بڑھتا رہے گا اور یہاں سے خرابی پیدا ہو جاتی۔ اگر اس کی بجائے سمجھا دیا جاتا تو اکثر و بیشتر معاملہ سلجھ جاتا ہے، معاملہ سدھر جاتا ہے۔ اچھا، لیکن اس کے ساتھ ایک اور میں عرض کروں کہ سمجھانے کے اندر بھی ایک بات کا خیال رکھیں کہ سمجھانا تبھی فائدہ دیتا ہے کہ جب آپ موقع محل کے مناسبت سے کبھی کبھی سمجھائیں۔ اب آپ روزانہ ہی سمجھانے بیٹھ جائیں اور روزانہ ہی آپ کا لیکچر ہو اور روزانہ ہی آپ کی جو وہ پوری جو ہے نا وہ آپ کا جو ہے وہ تقریر سننی ہو، تو پھر وہ سمجھانے والا یوں لگتا پکا ہوئے کہ یار اس کو تو نا دماغ کھانے کے علاوہ کام ہی کوئی نہیں، بولتا کوئی نہیں ہے لیکن اندر کے جو خیالات ہوتے ہیں وہ اس طرح کے بنتے ہیں۔ تو سمجھانا بھی جو ہے طریقے سے سمجھانا بھی، بالحکمہ، حکمت کے ساتھ، والموعظۃ الحسنہ، اچھی نصیحت کے ساتھ۔ تو یہ چند ایک چیزیں جو ہے وہ جو گھر کا ماحول اچھا کرنے کے حوالے سے وہ میں نے عرض کی ہے۔ اچھا، اس کے ساتھ ایک اور حق جو بیوی کے بڑے بنیادی حقوق میں سے ہے وہ یہ ہے کہ بیوی کی، زوجہ کی جو ضروریات زندگی ہے وہ خوشی خوشی پوری کی جائیں، جو اس کے اخراجات ہیں، جو اس کی ضروریات ہیں، ان کے لیے رقم دینے میں یا وہ سامان دینے کے اندر بخل نہ کیا جائے، کنجوسی نہ کی جائے۔ اور یہ وہ حکم ہے جو قرآن مجید کے اندر بڑی صراحت کے ساتھ بیان کیا گیا ہے۔ چنانچہ قرآن مجید کی آیت ہے، فرمایا، لِيُنفِقْ ذُو سَعَةٍ مِّن سَعَتِهِ وَمَا قُدِرَ عَلَيْهِ رِزْقُهُ فَلْيُنفِقْ مِمَّا آتَاهُ اللَّهُ، فرمایا کہ جو وسعت والا ہے، جس کے پاس پیسہ ہے، گنجائش ہے، فرمایا کہ وہ اپنی وسعت سے خرچ کرے، اور جس کا رزق تنگ ہے، جو غریب ہے اور مجبور ہے اور رزق تنگ ہے، تو فرمایا کہ پھر جتنا اللہ نے اس کو دیا ہے وہ اس میں سے خرچ کرے۔ یہ نہیں فرمایا نہ کرے، دونوں کو فرمایا کرے، جس کے پاس کھلے پیسے ہیں تو وہ کھلے دل سے خرچ کرے اور کھلے ہاتھ سے خرچ کرے، اور جس کے پاس کم پیسے ہیں جو تنگ دستی کا شکار ہے تو وہ بھی یہ نہیں کہ نہیں کرے، جو خرچہ دینا واجب ہے وہ بہر صورت خرچ کرے گا، اور اس کے علاوہ جتنی گنجائش ہے وہ دیا کرے۔ تو یہ ہے کہ بیوی کے اوپر خرچ میں تنگی نہ کرو، اور بلکہ یہ جو خرچ کرنا ہوتا ہے یہ بھی راہ خدا میں خرچ کرنے کے برابر ہے۔ جیسے ہم صدقہ دیتے ہیں اس کا ثواب ملتا ہے، جو بیوی پر خرچ کیا جاتا ہے اس کا بھی ثواب ملتا ہے۔ حدیث میں عرض کرتا ہوں، اور سبحان اللہ کتنی خوبصورت انداز کے اندر یہ بات بیان فرمائی گئی، مسلم شریف کی حدیث ہے، نبی پاک صلی اللہ تعالیٰ علیہ وسلم نے فرمایا کہ جو دینار تم اللہ کی راہ میں خرچ کرتے ہو وہ بھی اللہ کی راہ میں ہے، جو دینار تم کسی غلام کو آزاد کرنے میں خرچ کرتے ہو وہ بھی اللہ کی راہ میں ہے، جو دینار تم کسی مسکین پہ خرچ کرتے ہو وہ بھی اللہ کی راہ میں ہے، اور جو دینار تم اپنے اہل خانہ پہ خرچ کرتے ہو فرمایا کہ وہ بھی اللہ کی راہ میں ہے، اور ان سب میں جو سب سے زیادہ ثواب ہے وہ کس میں ہے؟ اب آپ سنیے، غریب پہ خرچ کیا ہے، راہ خدا میں خرچ کیا ہے، غلام آزاد کرنے میں خرچ کیا ہے، مسکین پہ خرچ کیا ہے، اور اپنے اہل خانہ پہ خرچ کیا ہے۔ نبی پاک صلی اللہ تعالیٰ علیہ وسلم نے فرمایا اعظمھا اجرن الذی انفقتہ علی اہلک، فرمایا کہ ان سب کے اندر جو سب سے زیادہ ثواب ہے وہ اس خرچ کرنے میں ہے جو تو اپنی بیوی پہ خرچ کرتا ہے، جو تو اپنے اہل خانہ پہ خرچ کرتا ہے۔ اب آپ تصور کر سکتے ہیں، یہ مسلم شریف کی کتاب الزکات کی یہ روایت ہے کہ ہم جو خرچہ کرتے ہیں اہل خانہ پہ دل کھول کے خرچ کرے، اللہ تعالیٰ اس پہ اجر دیتا ہے، اور کتنا دیتا ہے کہ بقیہ جو خرچے ہیں ان سے بھی زیادہ اجر عطا فرماتا ہے۔ تو اس حوالے سے بھی اپنا دل کھول کے رکھا کرے، خدا نے جتنی گنجائش دی ہے، جیسے فرمایا کہ جو گنجائش والا ہے وہ اپنی گنجائش کے مطابق خرچ کرے۔ تو بعض لوگ ایسے ہوتے ہیں کہ گھروں کے معاملات کے اندر کہ ایک روپیہ نہیں دیتے، بس کھانے کی چیز گھر میں لا دیں گے، باقی چیزیں لا دیں گے، اور بس جتنا جو ہے وہ بس بنتا ہوگا اتنا دے دیں گے، اس سے زائد کچھ نہیں دیں گے۔ اچھا، خرچہ دینے کے اعتبار سے بھائی ضروریات پوری کرتی نا، تمہاری سوٹ لا دیے، تمہارے کھانے پینے کی چیزیں لے آئے، بس۔ حالانکہ ہر عقل مند آدمی یہ سمجھتا ہے کہ پیسے کی اپنی ویلیو، تو جو تھوڑا سا کیش ہوتا ہے آپ تھوڑی سی رقم دیتے ہیں، جو اس کی خوشی ہوتی ہے وہ جدا گانا ہوتا ہے۔ جو ویسے خرچ کیا کھانے پہ، بقیہ آرائش و زیبائش پہ، دیگر ضروریات پہ، وہ بھی اسی میں آئے گا، جو یہاں حدیث بیان کی ہے آدمہ اجرن، وہ بھی اسی میں آئے گا۔ لیکن تھوڑا سا قلبی وسعت کا اظہار بھی اس کے اندر ہونا چاہیے، کہ تھوڑا سا دل بھی اس حوالے سے کشادہ کر لیا جائے۔ تو یہ حدیث مبارک ہے جس سے یہ پتہ چلتا ہے کہ اہل خانہ پہ خرچ کرنا یہ کتنے ثواب کا کام ہے۔ اسی طرح ایک اور حدیث مبارک ہے، اور اس میں بھی اسی طرح کی چیزوں کا بیان ہے کہ ایک شخص جو ہے وہ راہ خدا میں خرچ کرتا ہے، ایک شخص جو ہے وہ اپنی سواری پہ خرچ کرتا ہے جو اس نے جہاد میں لے کے جانی ہے، ایک شخص اپنے ساتھیوں پہ راہ خدا میں خرچ کرتا ہے۔ تو یہ سارے بیان کرنے کے بعد فرمایا کہ سب سے زیادہ ثواب اس صورت میں ہے کہ جب بندہ اپنے گھر کے چھوٹے بچوں پہ خرچ کرتا ہے، اور فرمایا کہ یہ ان پہ خرچ کرتا ہے کہ اس سے یہ ان کو کسی سے مانگنے سے روک دیتا ہے، یعنی کہ جب بچوں کو آپ دیں گے تو بچے کسی سے نہیں مانگیں گے، تو یہ ان کو اس سے روک دیتا ہے، یہ ان کو نفع دیتا ہے، یہ ان کو غنی کر دیتا ہے۔ تو فرمایا کہ اس کے اندر زیادہ ثواب ہے۔ تو یہ چند ایک روایتیں جو ہے جو بڑی وضاحت کے ساتھ بتاتی ہیں کہ اہل خانہ پہ خرچ کرنا، بیوی پہ خرچ کرنا جو ہے یہ کتنا اہم اور کتنا ثواب کا کام اور کتنا اس کا حق ہے۔ اچھا، اس کے ساتھ ایک اور چیز، یہ اگلا حق ہے، وہ یہ ہے کہ اہل خانہ کو، بیوی کو دینی احکام بھی سکھائے جائیں، دین بھی سکھایا جائے۔ دین سکھانا اور شریعت کے احکام سکھانا یہ بھی شوہر کی ذمہ داریوں میں سے ہے، اور یہ وہ ذمہ داری ہے کہ جسے اللہ تعالیٰ نے قرآن پاک میں بیان فرمایا۔ چنانچہ قرآن مجید کی آیت ہے، فرمایا یا ایہا الذین آمنوا قو انفسکم و اہلیکم نارا، اے ایمان والو اپنے آپ کو اور اپنے گھر والوں کو آگ سے بچاؤ، جہنم کی آگ سے بچاؤ۔ تو یہ اپنے آپ کو اور اپنے اہل خانہ کو، जहन्नम की आग से बचाना क्या है? ये यही है कि तुम उन्हें दीन सिखाओ, तुम उन्हें दीन के अहकाम बताओ, तुम उन्हें दीन पर चलाओ, तुम उन्हें दीन के बारे में पूछो, तुम उनकी दीन की तालीम का इंतजाम करो, एहतमाम करो। तो ये शौहर की जिम्मेदारियों में से होता है कि वो अपनी बीवी को दीन सिखाए या उसकी दीनी तालीम का एहतमाम करे। दीनी तालीम का एहतमाम जो है वो किसी मदरसे की सूरत में भी हो सकता है, वो किसी जो है वो मुअल्लिमा के पास पढ़ने की सूरत में भी हो सकता है, वो उसे किताबें ला के देने और पढ़ाने की सूरत में भी हो सकता है। और आज हमारे ज़माने के अंदर जैसे मदनी चैनल है तो इस पर जो प्रोग्राम देखते हैं उससे जो दीन सीखने को मिलता है ये भी उसी के अंदर शामिल है। तो ये सारी चीज़ें जो है ये दीन सिखाने में आती हैं और ये जरिया बनता है कि अपने आप को और अपने घर वालों को जहन्नम की आग से बचाओ। और क़यामत के दिन इस चीज़ का पूछा जाएगा कि अपने अहले खाना के बारे में जो अल्लाह के अहकाम थे उस पर अमल किया या नहीं। हदीस मुबारक है, नबी पाक सल्लल्लाहु तआला अलैहि वसल्लम ने फरमाया, कुल्लुकुम राइन व कुल्लुकुम मसूलुन अर्रईयती, कि तुम में हर कोई राई है, निगेबान है, और हर एक से उसकी रियाया के बारे में, उसके मातहतों के बारे में सवाल किया जाएगा। हर एक से सवाल होगा कि जो तुम्हारे अंडर थे उनके साथ तुम्हारा सुलूक क्या था और दीन के हवाले से तुम्हारा उनके साथ मामला क्या था। और उसी के अंदर फरमाया कि शौहर से उसकी बीवी के बारे में पूछा जाएगा कि तुमने अपनी बीवी के हुकूक अदा किए थे या जुल्म ज्यादती की थी, तुमने शरी अहकाम पे अमल किया था या नहीं किया था। और उससे यह भी पूछा जाएगा कि तूने अपनी बीवी को दीन सिखाया था या नहीं सिखाया था, और दीन पर चलाया था या नहीं चलाया था, और दीन पर चलने के अंदर उसे ताकीद की थी या नहीं की थी, और खिलाफ शरा चलने के ऊपर उसे तंबीह की थी या नहीं की थी। ये शरीयत के एतबार से जिम्मेदारी है, ये नहीं है मेरा जिस्म मेरी मर्जी और ये और वो। ये तो बिल्कुल जो है ना वो बेदीनी और लादीनियत के जुमले हैं, ऐसा नहीं है। इस्लाम के अंदर मर्द औरतों पर हुक्मरान है। हुक्मरानी से मुराद कि जैसे हाकिम की जिम्मेदारी है कि वो अपने रियाया के हवाले से उनकी देखभाल करे और उनको सीधे रास्ते पे रखे, इसी तरह शौहर की जिम्मेदारी है कि वो बीवी को सीधे रास्ते पे रखे। तो लिहाजा ये बड़ी अहम चीज़ें हैं। और फिर इसमें नबी पाक सल्लल्लाहु तआला अलैहि वसल्लम को बाकायदा हुक्म दिया गया, वो मैं अर्ज़ करता हूँ। कुरान मजीद की आयत मुबारक है, अल्लाह ताला ने इरशाद फरमाया, व अमुर अहलका बिस्सलाति वस्तबिर अलैहा, और ए हबीब अपने घर वालों को नमाज का हुक्म दो और खुद भी नमाज पे कारबंद रहो। तो अब इस आयत मुबारक में नबी पाक सल्लल्लाहु तआला अलैहि वसल्लम को फरमाया गया कि अपने अहले खाना को नमाज का हुक्म दे। और नबी पाक सल्लल्लाहु तआला अलैहि वसल्लम ये किया करते थे, आप अपने अहले खाना को नमाज के लिए जगाया करते थे, नमाज का फरमाया करते थे। तो ये गोया अल्लाह के हुक्म पे अमल है कि खुद भी नमाज पढ़े और अहले खाना को भी नमाज का कहे। एक हदीस मुबारक है अबू दाऊद शरीफ की, सुबहान अल्लाह, नबी पाक सल्लल्लाहु तआला अलैहि वसल्लम ने फरमाया कि जब कोई शख्स रात के वक्त अपनी बीवी को जगाता है और वो दोनों मिलकर दो रकअत नमाज पढ़ते हैं, तो फरमाया कि शौहर का नाम और उसकी बीवी का नाम अल्लाह का जिक्र करने वाले मर्दों और औरतों में लिख दिया जाता है, जाकिरीन में और जाकिरात में उनका नाम लिख दिया जाता है। यानी कुरान पाक की जो आयत है कि वज़ाकिरीन अल्लाह कसीरम वज़ाकिरात, तो ये अल्लाह को याद करने वाले मर्दों और औरतों में शामिल हो जाती है। इसी आयत मुबारक पे अमल का एक बड़ा खूबसूरत वाकया है कि खलीफा सानी सैयदना उम्र फारूक, फारूक आजम रदी अल्लाह ताला अन्हु, आप रात के वक्त अल्लाह की बारगाह में खड़े होकर इबादत करते थे, आप क़याम में खड़े रहते, और जब सहर का वक्त होता, जो रात का आखिरी पहर है, जब उसका वक्त आता तो आप अपनी ज़ौजा मोहतरमा को जगाते और जगा के फरमाते, उठो उठो नमाज पढ़ो। खुद तो रात भर जागते रहे या रात का अक्सर हिस्सा जागते रहे या रात का मखसूस हिस्सा जागते रहे, लेकिन जब रात का आखिरी पहर आया, जो तहज्जुद का वक्त जिसे हम कहते हैं, तो फिर अपने अहले खानों को भी उठाते और फरमाते कि उठो उठो नमाज पढ़ो। और उसके बाद सैयदना उमर फारूक रदी अल्लाह ताला ने ये आयत पढ़ते थे, व अमुर अहलका बिस्सलाति वस्तबिर अलैहा, और अपने घर वालों को नमाज का हुक्म दो और खुद भी नमाज पे कारबंद रहो, उसके पाबंद रहो, उस पे डटे रहो, जमे रहो। ये है सुबहानअल्लाह इमामुल आदिलीन, खलीफा सानी, खलीफा बरहक, खलीफा राशिद, نبی پاک صلی اللہ علیہ وسلم کے دست و بازو سیدنا عمر فاروق رضی اللہ تعالیٰ عنہ کا عمل مبارک ہے۔ تو یہ ہے قرآن پہ عمل کرنے کا جذبہ۔ تو لہٰذا اپنے اہل خانہ کو، اپنی بیوی کو عبادت، نماز، شریعت اور ان چیزوں کا کہیں بھی اور اس پہ عمل بھی کروائیں۔ اور یہاں پر ایک بات میں عرض کروں گا کہ اگر گھر میں دین پر عمل کروانا ہے تو اس سے پہلے خود دین پہ عمل کرنا پڑے گا۔ یہ بڑا مشکل ہے کہ آدمی خود عمل نہ کرے اور دوسروں کو کہے کہ تم دین پہ عمل کرو، اس کا اثر کم ہوتا ہے یا نہیں ہوتا۔ لہٰذا اپنی ذات سے شروع کرے، یہ نہیں ہے کہ خود تو پوری دنیا میں گھومتے پھریں اور کوئی جو ہے وہ نیکی کا کام اس طرح کرے نہیں اور گھر والے کے اوپر جناب آپ شریعت نافذ کر دیں، ایسا ہوتا مشکل ہے۔ تو لہٰذا اپنی ذات کی بھی فکر کریں اور اپنے گھر والوں کو بھی اس کی ترغیب دیں۔ گھر والوں کو سنتوں پہ لانا ہے تو خود سنتوں کا پیکر بننا پڑے گا۔ اچھا، پھر اس کے ساتھ چند ایک جو شرعی چیزیں ہیں ان پہ توجہ رکھنا ضروری ہے جو آج کے زمانے میں وقت کے ساتھ جو ہے وہ بڑھتی جا رہی ہیں۔ وہ کیا ہے کہ پردے کے حوالے سے اور لباس کے حوالے سے اور گھر سے باہر نکلنے کے حوالے سے جو شریعت کے احکام ہیں ان پر عمل کروانا یہ شوہر کی ذمہ داری ہے کہ وہ ان پر عمل کروائے۔ اب کیا ہے، مثال کے طور پہ پہلی بات، گھروں کے اندر مردوں کو اس طرح ملازمت پہ رکھنا کہ ان کا گھر میں آسانی سے آنا جانا ہو، جیسے ڈرائیور، مالی ہے، شیف ہے، کک ہے اور اس طرح کے افراد کے جن کے سامنے گھر کی عورتیں آتی جاتی ہیں اور وہ جوان ہے یا بوڑھے ہیں، جو بھی ہیں، جوان ہے تو زیادہ مسئلہ ہے، بوڑھے ہیں تب بھی مسئلہ، جو شرعی حکم ہے اس کے اعتبار سے پھر بھی مسئلہ۔ تو یہ جو بے پردگی ہے یہ ہرگز نہ ہونے دیں۔ آپ پیسے والے ہیں، وہ آپ کے جو ہے وہ ملازم غریب ہے، جو معاملات ہے اس میں امارت غربت کا کوئی تعلق نہیں ہوتا۔ شریعت کا حکم سیدھا سیدھا پردہ کرنے کا ہے کہ مرد و عورت جو ہے وہ بے پردگی نہ کرے، لہذا اس سے لازمی طور پہ اجتناب کریں۔ اچھا، اسی طرح شادی بیاہ اور دیگر تقریبات گھر کی ہیں یا خاندان کی ہیں، وہاں پر جو بے پردگی اور مخلوط، یعنی کہ مرد عورت جو سب ایک ہی جگہ اکٹھے ہو جاتے ہیں، اس میں شریعت کے حکم پہ عمل کرنا ضروری ہے۔ ورنہ شادی بیاہ کے معاملات تو ایسے ہیں کہ جن کو یہ لوگ سمجھ کے بیٹھے ہوئے کہ یہاں اس دائرے کے اندر دین کا داخلہ منع ہے، شادی جو ہے وہ دین کے مطابق نہیں کریں گے، اس میں بے پردگی، ناچ گانا اور جو بےہودگی ہے سب ہوگی، ایسا نہیں۔ شریعت ہماری کامل ہے اور ہر کام کے اندر ہمیں حکم دیتی ہے۔ تو لہٰذا یہاں پر جو عورتوں کے پردے کا جو خیال کرنا ہے وہ ان کے مردوں کی ذمہ داری ہے۔ اچھا، اسی طرح گھر سے نکلنے کے حوالے سے ضرورت کے وقت پردے کی پابندی کے ساتھ اور اپنی شرائط کے ساتھ خواتین کا گھر سے نکلنا جائز ہے، ٹھیک، جو میں نے شرائط کے ساتھ عرض کر دی۔ لیکن یہ نہیں ہے کہ بھئی ہر وقت جو ہے نا وہ عورتوں کو باہر کی ہی سوج رہی ہے اور شوہر جو اس حوالے سے کوئی روک تھام کرے ہی نہیں، ایسا نہیں۔ شوہر کی ذمہ داری ہے کہ ان چیزوں کے اوپر نظر رکھے اور اس میں شرعی حدود کے اندر ان کو جانے کی اجازت دے اور بوقت ضرورت جانے دے، بس اس سے زیادہ نہیں۔ اچھا، اسی طرح لباس کے حوالے سے بڑی اہم چیز کہ لباس جو ہے وہ کس طرح کا پہننے کی اجازت ہے، کیسا پہن کے دوسروں کے سامنے آنے کی اجازت ہے، اس کا خیال رکھنا ضروری ہے۔ آج کیونکہ فیشن کی دنیا ہے، برانڈز کی دنیا ہے اور نت نئی چیزیں فیشن کے نام پہ عام کی جا رہی ہیں، اور فیشن عام کرنے کے پیچھے سب سے بڑا مقصد بے حیائی ہوتا ہے۔ فیشن ڈھنگ کا آئے یہ شاذ و نادری ہے، کو ہزار فیشن آتے ہوں گے تو ایک شاید ہو سکتا ہے کہ جو ڈھنگ کا ہو، ورنہ کیا ہوتا ہے کہ فیشن کا مقصد شریعت کے خلاف ہی کچھ نہ کچھ کرنا ہوتا ہے، یعنی کہ فیشن جو ہے وہ دینی اعتبار سے کوئی وہ محمود لفظ رہا ہی نہیں ہے، وہ لفظ ہی معیوب بن گیا، حالانکہ فیشن بذات خود ایسا لفظ نہیں ہے، لیکن چونکہ اس کا استعمال اور اس کا انطباق جو ہے، جو اس کا اطلاق ہے، وہ ہوتا ہے غلط طریقوں پہ، تو وہ لفظ ہی برا بن گیا۔ تو اب آج کل جو رنگ برنگی باریک لون کے کپڑے اور اس کے علاوہ پتہ نہیں کیسے کیسے ہوتے ہیں، ہمیں تو نام بھی نہیں آتے ان کے، لیکن جو اس سے وابستہ ہے ان کو پتہ ہے، تو اب ایسے باریک کپڑے کہ جو اتنے باریک ہوں کہ جس سے بدن کی رنگت جھلکتی ہے یا جو پورے بدن کے لیے چھپانے والے نہیں ہیں، ایسے کپڑے پہننا ناجائز ہے۔ حدیث مبارک میں عرض کرتا ہوں، نبی پاک صلی اللہ علیہ وسلم نے فرمایا کہ میں نے جہنم کے دو گروہ ایسے دیکھے، جہنم میں دو گروہ ایسے دیکھے ہیں کہ جنہیں میں نے ابھی تک نہیں دیکھا، मुराद ये कि अभी तक मेरे ज़माने में ये ग्रोह पैदा नहीं हुए। उसमें एक तो है वो जो है वो लोगों पे जुल्म करने वाले लोगों के हवाले से है, जो दूसरा ग्रोह है। फरमाया कि जहन्नम के अंदर जो दूसरा ग्रोह मैंने देखा है वो ऐसी औरतों का है कि जिन्होंने ज़ाहरी एतबार से कपड़े तो पहने हों लेकिन इसके बावजूद उनके कपड़े ना होने के बराबर हों, या तो शॉर्ट होने की वजह से और या बारीक होने की वजह से। फरमाया कि कपड़े पहनने के बावजूद वो ऐसे कि जैसे नहीं पहने, या तो शॉर्ट हैं और या वो बारीक हैं। तो फरमाया कि ऐसी औरतें, आगे मज़ीद भी चीज़ें हैं कि मर्दों का अपनी तरफ मायल करेंगी, खुद भी मर्दों की तरफ मायल होंगी। फरमाया कि ऐसी औरतें ना तो जन्नत में दाखिल होंगी और ना जन्नत की खुशबू सूंघेंगी, हालांकि जन्नत की खुशबू तो इतने इतने बरस की दूरी से आ जाती है, जैसे दीगर हदीसों की रोशनी में 100 बरस की दूरी, 100 साल की मुसाफत के फासले से भी जन्नत की खुशबू आ जाती है। तो फरमाया कि ऐसी औरतें जन्नत की खुशबू भी नहीं सूंघेंगी। तो अब आप देखें कि ये जो मामलात है इसको किसने देखना, इसे शौहर ने देखना। एक रिवायत यहाँ पर मैं बयान करता हूँ, बड़ी खूबसूरत रिवायत है। नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने एक मरतबा सहाबा इकराम से सवाल किया कि बेहतरीन औरत कौन होती है, बेहतरीन खातून कौन होती है। सहाबा इकराम उसका कोई प्रॉपर जवाब नहीं दे सके, तो हज़रत अली रदी अल्लाह तआला ने भी वहाँ पर हाजिर थे। आप घर पर आए और आपके जहन में वो सवाल घूम रहा था और आपने हज़रत फ़ातिमतु ज़हरा रदी अल्लाह तआला अन्हा से पूछा कि नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने एक सवाल किया है, उसका जवाब नहीं आया। तो हज़रत फ़ातिमा रदी अल्लाह ताला ने पूछा कि क्या सवाल है, मुझे बताएं, मैं उसके बारे में जवाब देती हूँ, कोशिश करती हूँ। तो हज़रत अली रदी अल्लाह ताला ने बता दिया कि भी दुनिया की बेहतरीन औरत कौन सी है। सुभान अल्लाह, सय्यिदातुना फ़ातिमा तुज़हरा रदी अल्लाह ताला ने फरमाया कि दुनिया की सबसे बेहतरीन औरत वो है जो ना खुद किसी मर्द की तरफ देखे और ना कोई मर्द उसकी तरफ देख सके, यानी कि वो ऐसा पर्दा करे, आंखों का पर्दा, बदन का पर्दा, उसकी आंखों का पर्दा ऐसा हो कि वो खुद किसी मर्द की तरफ ना देखे और उसके अपना पर्दा ऐसा हो कि दूसरा मर्द उसकी तरफ ना देख सके। हजरत अली रदी अल्लाह ताला अन्हो महफिल में गए और जाके अर्ज की, या रसूल अल्लाह, मेरी अहलिया ने दुनिया के बेहतरीन औरत की पहचान बता दी, मेरी अहलिया ने दुनिया की बेहतरीन औरत की पहचान बता दी। और जब आपने बयान किया कि हजरत फातिमा रदी अल्लाह ताला अन्हा ने ये कहा है, तो नबी पाक सल्लल्लाहु तआला अलैहि वसल्लम बड़े खुश हुए, बड़े खुश हुए और खुश होकर फरमाया कि फातिमा तो मेरे दिल का टुकड़ा है। तो ये जो नबी पाक सल्लल्लाहु अलैहि वसल्लम के नूर मुबारक है और जो आपके जिगर का टुकड़ा है, आपके कल्बे अतः का टुकड़ा है, तो ये उनका जवाब था और ये बेहतरीन जवाब था। तो ख़वातीन के लिए जो आइडियल हैं वो आका करीम सल्लल्लाहु अलैहि वसल्लम की प्यारी शहज़ादी हज़रत सय्यिदा ज़हरा रदी अल्लाह ताला अन्हा है। तो ये जो इन चीज़ों का ख्याल करना है ये ख़वातीन ने भी करना है और बतौर ख़ास शोहरों की ज़िम्मेदारी है कि वो अपने घर की ख़वातीन को, अपनी अहलिया को इन चीज़ों का पाबंद करवाएं, पाबंदी करवाएं। अल्लाह ताला हमें अमल की तौफीक अता फरमाए। आमीन बिजाहि नबीयिल अमीन सल्लल्लाहु अलैहि वसल्लम।